نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے ہم اس وقت نماز جنازہ کا طریقہ دیکھیں گے. بہت سارے ساتھی ایسے ہوتے ہیں کہ جن کو نماز جنازہ پڑھنی نہیں آتی اور اس کی حکمت بھی سمجھ نہیں آتی, اور کبھی پڑھنی پڑے تو وہ اس کی اہمیت سے چونکہ غافل ہوتے ہیں تو وہ اس نیکی سے محروم ہو جاتے ہیں. تو نماز جنازہ, اور اس کے لیے ہم ایک چھوٹا سا کارڈ فالو کریں گے, یہ البلاغ کا چھپا ہوا ہے, نام ہی اس کا نماز جنازہ ہے. کل نفس ذائقۃ الموت, ہر نفس کو موت کا ذائقہ چکھنا ہے. اپنے اوپر لے کے سوچیں, اگر میں نفس ہوں تو مجھے موت آئے گی. اپنی موت کو یاد کریں. ایک دن لوگ میری نماز جنازہ پڑھ رہے ہوں گے اور اس وقت میں نہیں پڑھ سکوں گی. کیا یہ بہت دور والی حقیقت ہے جو ہمیں سمجھ نہیں آ رہی؟ حقیقت بہت قریب ہے اگر ہم اس کو سمجھنا چاہیں. خاص طور پہ جب اس سال عمرے پہ جانے کا اتفاق ہوا کچھ ماہ پہلے, تو میں نے فیل کیا کہ جب ہر نماز کے بعد آلموسٹ نماز جنازہ کا اعلان ہوتا ہے تو ہماری بہت ساری بہنیں بیٹھی رہتی ہیں. بہنیں تو بہنیں, بہت سارے بھائی فرض نماز پڑھ کے اٹھ کے چلنا شروع ہو جاتے ہیں, اور کچھ ایون وہاں بیٹھ کر باتیں کر رہے ہوں گے یا ذکر اذکار کر رہے ہوں گے اور نماز جنازہ کے لیے نہیں اٹھتے. حالانکہ اس کا اجر کتنا ہے, نبی صلی اللہ علیہ وسلم نے فرمایا, میں بلکہ آپ کو وہ حدیث سناؤں گی. اس پہ ایک اور بات کہہ دوں کہ یہ بک جنازے کے مسائل, الحمدللہ یہ پوری ہم پڑھ چکے ہیں اور اس میں تو بہت ڈیٹیل ہے, لیکن آج ہم اس کے تھوڑے سے چنکس لیں گے. اور انشاءاللہ آنے والے دنوں میں مے کے اینڈ پہ ہم ایک ورک شاپ بھی کر رہے ہیں جس میں کفن دفن اور نماز جنازہ کا طریقہ اور مختلف چیزیں ہوں گی. تو یہ ہم سب کے لیے ریمائنڈرز ہیں. ہو سکتا ہے آج ہم یہ پڑھ رہے ہیں, اللہ تعالیٰ عافیت میں رکھے, ہمیں اس کی کبھی بھی ضرورت پڑ سکتی ہے. تو بہت ضروری ہے کہ ہم اس کو دیکھ سکیں. تو اگر اس کے اندر سے ہم باب نمبر 66 کو دیکھ لیں, اس کی روشنی میں ہم تھوڑا سا دیکھ, کیونکہ ویسے تو یہ ٹاپک بہت لمبا ہے, لیکن ہم آج کی اس نشست میں خاص طور پہ نماز جنازہ کو فوکس کریں گے. اور اس کو فوکس کرنے کے دوران ہم صرف اس کے طریقے پہ ہی بات نہیں کریں گے, بلکہ ہم اس کے اوپر سے اپنے لیے عمل کی باتیں بھی لیں گے. اور جتنا زیادہ ہم اس کو اپنے لیے سنیں گے, آپ دیکھیے گا کہ اتنا ہی زیادہ آپ کو اس کو سن کر فائدہ بھی ہوگا. تو جنازے کی نماز یا جنازے کے مسائل کو اگر ہم دیکھیں, تو نماز جنازہ کے بارے میں کیا چیز آتی ہے؟ نماز جنازہ پڑھنے کی فضیلت. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے, حضرت ابو ہریرہ فرماتے ہیں کہ اللہ کے نبی نے فرمایا, جو شخص جنازے میں شامل ہو اور نماز جنازہ پڑھ لے, اسے ایک قرات ثواب ملتا ہے. اب یہ قرات کیا ہے؟ آپ کہہ لیجئے کوانٹیٹی آف کرنے کی ایک کوانٹیٹی ہے, بہت ہیپ ہیپ کے معنوں میں آپ کہہ سکتے ہیں انگلش میں. اور جو شخص میت دفن کرنے تک موجود رہے, اسے دو قرات کا ثواب ملتا ہے. صحابہ کرام نے عرض کیا, اللہ کے نبی, قراتان سے کیا مراد ہے؟ جیسے آپ کے ذہن میں سوال ہے تو صحابہ کے ذہن میں بھی آتا تھا. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, دو قرات ثواب دو بڑے پہاڑوں کے برابر ہے. اسے بخاری نے روایت کیا. تو گویا کہ پتہ چلا کہ مرنے کے بعد بھی میت کے حق ہوتے ہیں ہمارے اوپر, اور ان حقوق میں سے ایک حق کیا ہے کہ ہم اس کی نماز جنازہ ادا کریں. آپ دیکھیے کہ ہمارے پاس اتنے نیکیوں کے موقع ہوتے ہیں اور ہم چھوڑ دیتے ہیں. گھر میں بیٹھے رہیں گے کچھ نہیں ہے. جاتے بھی ہیں لوگ عموماً جنازے کے ساتھ, تو وہی جاتے ہیں جن کے رشتے دار ہوں, یا پھر جنہوں نے کسی کا بدلہ دینا ہو کہ ہمارے مرنے والے پر بھی وہ آئے تھے تو ہم بھی پھر اس کے مرنے والے پہ چلے جاتے ہیں. جیسے لوگ شادیوں کے بارے میں سوچتے ہیں, اسی طرح اس کے بارے میں سوچتے ہیں. حالانکہ جنازے کے بارے میں یہ اجر کا سن کر تو ہمارے دل میں بہت خواہش ہونی چاہیے کہ جہاں بھی کبھی موقع ملے ہم اس سے فائدہ اٹھا لیں. پھر جنازے کے بارے میں ایک چیز یاد رکھیے کہ اس کو لے جانے میں بہت جلدی کرنی چاہیے. اللہ کے نبی نے فرمایا کہ جنازے کے معاملے میں جلدی سے کام لو, اگر مرنے والا نیک ہے تو اس کے لیے بھلائی ہے, بس اسے بھلائی کی طرف جلدی پہنچاؤ. اگر مرنے والا گناہگار ہے تو اس کے لیے برائی ہے, لہٰذا اسے اپنے کندھوں سے جلدی اتار دو. یہ بخاری اور مسلم کی روایت ہے. ہمارے عموماً انتظار کیا جاتا ہے, کوئی پاکستان سے باہر ہے وہ آ لے, کوئی دوسرے شہر میں وہاں سے آ لے. حت الوسع کوشش کرنی چاہیے کہ جنازے کو اس کی اصل جگہ پہ پہنچا دیا جائے. ابو سعید خدری سے ایک روایت ہے کہ جب جنازہ تیار ہو جاتا ہے تو لوگ اسے کندھوں پر اٹھاتے ہیں تو نیک آدمی کہتا ہے، اب سوچیے اپنے جانے والے کے بارے میں، اچھا ہی گمان ہے نا ہمارا، کیا کہتا ہے؟ مجھے جلدی لے چلو. اگر گناہگار آدمی ہے تو گھر والوں سے کہتا ہے، ہائے افسوس مجھے کہاں لے جا رہے ہو. اس کی یہ آواز انسانوں کے علاوہ تمام مخلوق سنتی ہے، اگر انسان سن لے تو بے ہوش ہو جائے. یہ بخاری کی روایت ہے. تو لہٰذا جنازے کے ساتھ جانا مسلمان کا مسلمان پر حق ہے. بخاری اور مسلم میں اللہ کے نبی نے فرمایا، ابو ہریرہ کی روایت ہے، کہ مسلمان کے مسلمان پر پانچ حقوق ہیں. اب 1 2 3 کر کے لکھ لیں، اور آپ کو پتا کہ حق یہاں نہیں دیں گے تو لوگ وہاں ہم سے لے لیں گے، اور حقوق کا معاملہ اتنا سخت ہے کہ اس کے ساتھ انسان اپنے آپ کو سرخرو کر لے تو انشاءاللہ بچنے کی امید کی جاتی ہے. پہلا حق ہے کہ سلام کا جواب دینا. جب کوئی آپ کو سلام کرے پوری خوش دلی سے جواب دیا کرے، اسمائل کے ساتھ دیں، اس کو بڑھا کے دیں، آپ کے ایکشنز ہوں، لوگوں کو توجہ دیں. پھر مریض کی تیمارداری کرنا، خود سے پوچھیے، پتا ہے کہ کوئی بیمار ہے تو اس کی تیمارداری کے لیے گئی ہوں کیا؟ جو بیمار ہوتے ہیں ان کا حق نہیں ہے کہ ان کی جا کے خبر گیری کی جائے. پھر تیسری چیز، جنازے کے ساتھ جانا. ہم اپنے بارے میں کیا سوچتے ہیں؟ ہم جب اس دنیا سے جائیں تو ہمارے ساتھ کم لوگ جائیں کہ زیادہ جائیں؟ تو جب کوئی جاتا ہے تو اس وقت ہم اس چیز کو کیوں مشکل سمجھیں؟ پھر دعوت قبول کرنا، شرط کیا کہ دعوت حرام کی نہ ہو. پھر چھینکنے والے کو چھینک کر جواب دینا. اب جب آپ جنازے کی باتیں سن رہے ہیں تو ذہن میں ایک سوال ہوگا کہ عورتیں جائیں کہ نہ جائیں. تو یاد رکھیے کہ عورتوں کا جنازے کے ساتھ نہ جانا افضل ہے. حضرت ام عطیہ فرماتی ہیں کہ ہمیں، یعنی عورتوں کو، جنازے کے ساتھ جانے سے منع کیا گیا، لیکن نبی اکرم صلی اللہ علیہ وسلم نے ہم پر سختی نہیں فرمائی. یہ بخاری کی روایت ہے. یہاں آپ سمجھیے کہ سختی نہ فرمانے سے کیا مراد ہے. کنڈیشنل کر لیں، عادت نہ ہو کہ ایک مردوں کا جلوس ہے اور عورتوں کا، اور ہی زیادہ ہو تو پھر مکس گیدرنگ ہی کر دی جائے. حیرت کی بات ہے، شادیوں پہ مکس گیدرنگ کو مجبوری کہنے والے بھی میت اور ڈیڈ باڈی کے وقت پہ الگ لگ ہی جاتے ہیں. شاید اس وقت حال حلیہ ہی نہیں ہوتا جو ایک دوسرے کو دکھا سکے. تو بہرحال عورتیں نہ جائیں، لیکن کبھی کوئی حالات ہیں، مثال ہے ایسا مجھے یاد ہے کہ کوئی بیٹی باہر رہتی تھی، پھر ماں کی خبر آئی تو جب گئے تو پتہ چلا کہ میت کو قبرستان لے جا چکے ہیں، تو پھر وہ چلی گئی. جا سکتے ہیں، یعنی منع نہیں ہے، لیکن جائیں گے تو کرنا کیا نہیں. جس جنازے کے ساتھ خلاف شرع کام ہو اس کے ساتھ جانا منع ہے. مثلا جنازے کے ساتھ خوشبو لے کر جانا، یہ پسندیدہ عمل نہیں، یہ نہیں کر سکتے. آگ لے کر جانا، نہیں لے کے جا سکتے. جنازے کے ساتھ اونچی آواز میں کلمہ طیبہ کا ورد کرنا، بعض لوگ جب میت کو اٹھاتے ہیں تو ساتھ ہی کہتے ہیں سارے کلمہ پڑھو، نہیں پڑھ سکتے، نہیں پڑھنا چاہیے. اسی طرح اونچی آواز سے قرآنی آیات پڑھنا منع ہے. یہ چیزیں ایک بدعت بھی ہو جاتی ہیں، اور جب اللہ کے نبی نے نہیں کی تو ہم کیوں کریں. روایت ابن عمر سے ہے، اللہ کے نبی نے اس جنازے کے ساتھ جانے سے منع فرما دیا جس کے ساتھ نوحہ اور ماتم کرنے والی عورتیں ہوں. یہ احمد اور ابن ماجہ کی روایت ہے. اسی طرح آپ نے فرمایا جنازے میں اونچی آواز یا آگ کے ساتھ نہ چلا جائے، یہ بھی احمد اور ابو داؤد کی روایت ہے. پھر ایک اور روایت قیس بن عباد سے ہے کہ صحابہ کرام جنازے کے ساتھ آواز بلند کرنا ناپسند فرماتے تھے، یہ بیہقی کی روایت ہے. ٹھیک ہے. پھر اسی طرح جب جنازے کے ساتھ جانا پڑے اگر، یا مرد کو جاتا ہے، یا کیسے جائیں گے، جنازے کے ساتھ آگے، پیچھے، دائیں اور بائیں چلنا جائز ہے، البتہ پیچھے چلنا افضل ہے. میت سے آگے چل سکتے ہیں، پسندیدہ یہ ہے کہ پیچھے چلیں. پھر اسی طرح جنازے کے ساتھ سواری پر جانا بھی درست ہے، لیکن سوار کو جنازے کے پیچھے چلنا چاہیے، یعنی دور ہے. آج کل تو آپ دیکھیں نا کہ جیسے میت گاڑی ہے اس میں ڈال دیا گیا اور باقی لوگوں کی گاڑیاں ہیں، تو پھر میت گاڑی کے پیچھے پیچھے آپ بھی اپنی گاڑیاں رکھ سکتے ہیں. حضرت مغیرہ بن شعبہ کہتے ہیں کہ رسول اللہ نے فرمایا، سوار جنازے کے پیچھے رہے اور پیدل جنازے کے قریب رہتے ہوئے آگے پیچھے دائیں بائیں چل سکتا ہے. یہ ابو داؤد کی روایت ہے. اور حضرت علی سے روایت ہے کہ اللہ کے نبی نے فرمایا، جنازے کے پیچھے چلنا آگے چلنے سے افضل ہے. دیکھیے اللہ تعالیٰ نے کیسے مرنے کے بعد بھی انسان کی عزت کروائی ہے نا. اور یہ روایت احمد اور بیہقی کی ہے. جب تک جنازہ زمین پر نہ رکھا جائے اس وقت تک بیٹھنا منع ہے. مطلب پہلے جنازے کو رکھا جائے پھر بیٹھیں گے. حضرت ابو سعید سے روایت، اللہ کے نبی نے فرمایا، جب جنازہ دیکھو تو کھڑے ہو جاؤ، اور جو شخص جنازے کے ساتھ جائے وہ اس وقت تک نہ بیٹھے جب تک جنازہ نیچے نہ رکھ دیا جائے. یہ بخاری اور مسلم کی روایت ہے. अब एक सवाल जहन में उठता है कि क्या वजू कर सक करना चाहिए जनाजा उठाने वाले को कि नहीं, तो मुस्तहब है। जिसने जनाजे को उठाना रखना इधर उधर करना है, अगर वजू कर ले तो ये पसंदीदा रिकमेंडेड है, और ना कर सके तो गुनाह नहीं होगा। कुछ चीज़ें जो दुरुस्त नहीं है, इसको लेने के बाद फिर इंशाल्लाह हम नमाज जनाजे के तरीके पर चलेंगे। पहली बात यह कि जनाजे पर फूल डालना या कोई दूसरी जेबो जीनत करना, यानी आप कहते हैं कि जी मैयत है उसको सजा देते हैं, फूल डाल दें, उसके ऊपर चादरें कड़ी हुई डाल दी, कढ़ाई वाली चादरें, ये दुरुस्त नहीं है। और ज़ेबो ज़ीनत मुसलमानों में तो मुझे नहीं पता कोई करता नहीं, लेकिन क्रिश्चियंस में मैंने ये चीज़ सुनी भी है और किसी हद तक उसको डॉक्यूमेंट्रीज में देखा भी है कि जब डेड बॉडी होती है तो उसको पूरा फुल मेकअप करते हैं। अमेरिका में जहाँ हम रहते थे, तो हम जब अपनी सास के घर जाते थे तो रास्ते में एक फ्यूनरल होम था, तो वहाँ से गुजरते हुए अजीब सी मुझे वहशत होती थी कि ये क्या है। तो मुझे एक दफ़ा बताया इन्होंने कि ये यहाँ ये अपनी मैयतों को रखते हैं, ये मैयतों यानी डेड बॉडीज़ का ब्यूटी पार्लर है। वहाँ एक कमरा होता है, उसको रखते हैं, फिर उसके जिस्म का सारा खून निकालते हैं, फिर उससे बॉडी एकदम खिंच जाती है, फिर उसका फुल मेकअप परमानेंट मेकअप सा करते हैं, रेड कलर के उसको कपड़े पहनाते हैं, कई दिन तक ये कुछ करते हैं, फिर उसकी डेड बॉडी वहाँ कई दिन तक डिस्प्ले पर रहती है और उसके प्यारे आते हैं और फूल रखते हैं और फिर उसको दफन करते हैं। ये उनका रिवाज है। तो अल्लाह माफ़ करे, मैं अक्सर सोचती हूँ कि जब से स्काइप पर लोगों ने मैयतें दिखानी शुरू कर दी, अब खौफ यह है कि अगले सालों में कहीं उसका मेकअप भी ना कर दें कि ज़रा चेहरा पुरनूर आएगा। तो लिहाजा जो मैयत असल शक्ल में, उसको वैसे ही छोड़ देना चाहिए। जनाजे के ऊपर नक्श नगार वाली मुजैन चादर डालना पसंदीदा नहीं है। अल्लाह के नबी के ऊपर नहीं डली, मुसअब बिन उमैर के ऊपर तो असहर घास डाली गई थी कि पाँव ढकते थे तो सर खुलता था, सर ढकता था तो मुंह खुलता है, कहा चलो जहाँ तक चादर आती है बाकी हिस्से पे घास डाल दो। हमारे सहाबा ने जिस तरीके से दीन फैलाया, अगर उसको आज मैं और आप सामने रख लें तो हमारे सोचने का अंदाज बदल जाए, जीने का भी बदल जाए और मरने का भी बदल जाए। फिर इसी तरह सब्ज रंग की चादर पर कलमा तय्यबा या दूसरी कुरानी आयात वगैरह लिख कर जनाजे पर डालना, ये भी सुन्नत से साबित नहीं है। क्या होगा दिल में अगर कलमा नहीं है, या है भी तो फिर इंशाल्लाह उसी का ही काफ़ी है। चादर ऊपर डाल दें, सब्ज रंग की डाल देंगे तो क्या होगा, घास भी तो सब्ज ही होती है, इससे कोई फ़र्क नहीं पड़ता मैयत के ऊपर। ये बस वही बात है कि चूंकि हमें अपनी ज़िंदगी में भी चीज़ों को सेलिब्रेट करने की आदत होती है, तो हम दूसरे मामले में भी इसको देख रहे होते हैं। फिर इसी तरह घर से जनाजा निकालते वक्त सदका और खैरात का एहतमाम करना, ये भी सुन्नत से साबित नहीं कि ख़ास तौर पर उस वक़्त करें। जनाजे को नेक लोगों की कब्रों का तवाफ करवाना, कुछ लोग ये भी करते ही होंगे, तभी ये बिदअत है ना कि चलो फला बाबा जी की कब्र का तवाफ करा ले। आप देखिए कि हम कहाँ अपनी तौहीद को लेकर जाएं, हमारी तौहीद हमें खुद समझ नहीं आती। फिर इसी तरह जनाजे को नेक लोगों की कब्रों का तवाफ करवाना, इसके बाद ये अकीदा रखना कि नेक आदमी का जनाजा हल्का होता है और गुनाहगार का जनाजा भारी होता है, कितना मारूफ है ये हमारे कल्चर में। अब जिसका वेट ज़्यादा है और अगर वो नेक है तो क्या आप उसको गुनाहगार साबित कर देंगे, और इसका ऑपोजिट कोई हल्के बदन का है और नेकियों में भी हल्का है तो आप उसको नेक कहेंगे, ऐसी कोई बात नहीं है। जनाजा ले जाने से कबल कुरान मजीद के ढाई पारे तिलावत करना, ढाई पारे मुराद सूरत बकरा, कुछ लोग ऐसे मौक़ों पर ये करते हैं। तो ये सारी चीज़ें या फिर इससे मिलती जुलती कुछ और चीज़ें जो हैं, इसको करना कराना ये चीज़ दुरुस्त नहीं है। अब इसके अंदर यानी ये चीज़ें देखने के बाद अब हम चलते हैं जनाजे के तरीके पे, यानी नमाज जनाजा कैसे पढ़ें, और हम सब इस सोच के साथ पढ़ें कि अगर हमें अल्लाह ताला हज उमरे पे ले जाए तो वहाँ तुम्हारे पास बहुत ही मौके होते हैं, और अपने शहर में भी यानी जहाँ जहाँ भी आप बैठ के सुन रहे हैं इस चीज़ को, अगर आपको पता चले कि किसी की डेथ हो गई है तो आप उससे अपने अजर के लिए पढ़ सकते हैं। तो इसके लिए हम इस कार्ड को फॉलो करते हैं, कुछ चीज़ें फिर रह जाएंगी अगर एक्स्ट्रा, तो वो हम कुछ एक्स्ट्रा दुआएं जो उसको बाद में देखेंगे। तो खोल लीजिए कार्ड का पहला पेज है, या अय्यतुहन नफ्सुल मुतमइन्ना इर्जी इला रब्बिकी रादियतुम मर्दिया फदखुली फी इबादी वदखुली जन्नती। ए नफ्से मुतमइन्ना, इत्मीनान पाने वाली रूह, अपने रब की तरफ चल, तू इससे राजी और वो तुझसे राजी, तू मेरे नेक बंदों में शामिल हो जा और तू मेरी जन्नत में दाखिल हो जा। ये सूरत फजर की आखिरी आयतें हैं। हम सबको अल्लाह से यही दुआ करनी है कि अल्लाह ताला हमें मौत के वक्त ये कलमात सुनवा दे। और जब हम इसकी तफसीर करते हैं तो इस पर डिटेल से बात करते हैं कि जिसकी ज़िंदगी में इत्मीनान और सुकून होगा ना, उसकी मौत के वक्त दूसरे सुने ना सुने अल्लाह उसको सुनवा देगा। क्या इत्मीनान वाली रूह चाल। अपने बारे में सोचिए, मुझे क्या लगता है कि जब मैं मरूंगी तो मुझे ये कलेमात सुनाए जाएंगे? इसका जवाब आप अपनी आज से लीजिए। क्या आज मैं मुतमईन औरत हूँ? पीस है मेरे अंदर, सुकून है, घबराहट तो नहीं तारी रहती, हांफती कांपती तो नहीं रहती? आपका दिल जवाब देगा। अगर आज भी आपकी ज़िंदगी में तहम्मुल है ना, सुकून है, इत्मीनान है, तो आप लाशौरी तौर पर यह सोचेंगे कि देखना मेरी मौत के वक्त अल्लाह मुझे ये ज़रूर सुनवाएगा। और अगर आज आपका मेरा दिल अपने रब के साथ मुतमईन है, जो उसने दिया उस पर भी खुश हैं, जो नहीं दिया उस पर और भी ज़्यादा खुश हैं, तो इंशाल्लाह ये जुमले मिलेंगे। और हम अल्लाह ताला से दुआ करते हैं कि हमें ये कलेमात सुनवाई दिए जाएं। नमाज जनाजा की फजीलत। जो शख्स जनाजे में शरीक होकर नमाज पढ़े उसके लिए कैरात का सवाब है, और जो शख्स इसके दफन तक साथ रहे इसके लिए दो कैरात सवाब है। पूछा गया कि दो कैरात की मकदार क्या है? आपने फरमाया दो अजीम उहद पहाड़ों की मानिंद। बुखारी और मुस्लिम की रिवायत है, यानी उहद पहाड़ बहुत बड़ा है, जो यानी उससे मुराद ली गई कि उतना अजर है। तरीका क्या है, आइए इसको देख लेते हैं। अगर मैयत मर्द हो तो इमाम सर के सामने खड़ा हो, और अगर मैयत औरत हो तो दरमियान में खड़ा हो। तिर्मिजी की रिवायत है। आपने देखा होगा, कभी तस्वीरों में भी देखा हो वैसे, या देखने का इत्तेफाक ना भी हुआ, तो आप देखिए कि डेड बॉडी सामने रखी जाती है, आप उसका मिडल पार्ट और उसका सर, इमाम साहब जो नमाज पढ़ाएंगे वो सबसे आगे होते हैं और उनके आगे जनाजा होता है। अगर मर्द है तो इमाम थोड़ा सा हट के उस मैयत के सर के पीछे खड़ा होगा, और अगर औरत है तो बिल्कुल मिडल ऑफ द डेड बॉडी उसमें खड़ा होगा। अब आप कहते हैं क्यों, कैसे, वजह? अल्लाह के नबी ने ऐसे किया। क्या हमारे लिए ये बात हुज्जत नहीं है कि अल्लाह के नबी ने ऐसे किया? आपने ये कहा, आपकी ये बात है। तो लिहाजा हर बात की हिकमत ज़रूरी नहीं होता कि पता चले। हर चीज़ को आप अपनी ज़िंदगी में इस तरह नहीं ले सकते कि ये ज़रूरी हो जाए और दिस एंड दैट। बस मान लिया तो मान लिया, है तो बस है, कर लीजिए, कोई बड़ी बात नहीं है कि इसमें अगर आपको उसकी हिकमत नहीं समझ आती। फिर इसी तरह देखिए कि नमाज जनाजा में क्या होता है। इसकी चार तकबीरें होती हैं। करेंगे क्या? खालिस नीयत करके, बावजू होकर सफ बंदी करें। पहली बात है कि नीयत किस बात की करें? इस बात की नीयत करें कि मैंने इस मरने वाले के हक में बख्शिश की सिफारिश करनी है। देखिए इसको समझिएगा, जिंदगी में हम किसी के लिए दुआ करते हैं ना, आप और मैं भी एक दूसरे को कहते होंगे कि अच्छा मुझे दुआ में याद रखना। जिंदगी में जिसको आप बख्शिश की दुआ कहते हैं ना, मरने के बाद आप उसको नमाज जनाजा कहते हैं। नमाज जनाजा असल में एक इल्तजा है कि अल्लाह हमारे इस मरने वाले को बख्श दे। दैट्स इट। फर्क इतना है, जितना ज्यादा आप किसी के लिए तड़प कर दुआ करेंगे ना, उतना ज्यादा वो आपकी दुआ उसके हक में लगेगी। तो लिहाजा नमाज जनाजा से पहले दिल में दर्द पैदा करें कि हम वाकई किसी को फायदा देना चाहते हैं। फिर बावजू हो जाएं, सफ बंदी करें, दोनों हाथों को कानों या कंधों तक उठाएं, यानी जैसे हर नमाज के शुरू में तकबीर तहरीमा के वक्त हम करते हैं, हाथ कंधों तक उठा लेंगे और सीने पर हाथ बांध लें। इसके बाद सूरत फातिहा पढ़ेंगे। अब इन्होंने लिखा है कि इसके बाद सूरत फातिहा के साथ कोई एक कोई भी आयत भी पढ़ सकते हैं। कुरान पाक की कोई सूरत पढ़ें, फिर दूसरी तकबीर कहें और दुरूद इब्राहिमी पढ़ें, फिर तीसरी तकबीर कहें और मैयत के लिए खलूस दिल से दुआ मांगें, फिर चौथी तकबीर कहें और सलाम फेर दें। ये रिवायत सुनन निसाई की है। अब अगर आप इसको देखें तो साथ ही हम इसको एक और हदीस में से भी देख लेते हैं। हज़रत तलहा बिन अब्दुल्ला फरमाते हैं कि मैंने हज़रत अब्दुल्ला बिन अब्बास के पीछे नमाज जनाजा पढ़ी। उन्होंने सूरत फातिहा के बाद एक दूसरी सूरत ऊंची आवाज में पढ़ी जो हमने सुनी। जब अब्दुल्ला बिन अब्बास फारिग हुए तो मैंने इन्हें हाथ से पकड़ा और किरत के बारे में इनसे सवाल किया। देखिए हमारे साहबा कितने केयरफुल थे कि कोई दीन में नया काम ना हो जाए। उन्होंने जवाब दिया, मैंने जहरी किरत इसलिए की है ताकि मालूम हो जाए कि यह सुन्नत है और जायज है। इसे अबू दाऊद, निसाई और तिर्मिजी ने रिवायत किया। ठीक है, कम से कम सूरह फातिहा पढ़ लीजिए। अगर इमाम साहब अभी तक अगली तकबीर नहीं कह रहे, वक्त है तो कोई भी तिलावत कर ले। बात वाज़े, यानी पहली दफ़ा अल्लाह अकबर कहने के बाद सूरह फातिहा पढ़ेंगे। सूरह फातिहा पढ़ने के बाद अगर वक्त मिल जाए और पढ़ने का तो फिर कोई भी सूरत भी पढ़ सकते हैं, और अगर बस साथ ही साथ इमाम साहब के चल रहे हैं तो फिर आप उसको बस सूरह फातिहा पे भी इक्तफा कर सकते हैं। एक और रिवायत है अबू उमामा बिन साहल से, अल्लाह के नबी के एक सहाबी रिवायत करते हैं कि नमाज जनाजा में इमाम का पहली तकबीर के बाद खामोशी से सूरत फातिहा पढ़ना, फिर दूसरी तकबीर के बाद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद शरीफ भेजना, फिर तीसरी तकबीर के बाद खलूस दिल से मैयत के लिए दुआ और ऊंची किरत ना करना, चौथी तकबीर के बाद सलाम आहिस्ता फेरना, यानी आहिस्ता सलाम फेरना, ये सुन्नत है। अब आप देखिए कि जब आप हदीस सामने रख के पढ़ते हैं कितना शरह सदर होता है। अगर मैं ये हदीसें ना सुनाऊं, आपको अपने लफ्जों में ये तरीका बताऊं, आप यहां से उठ के बाहर जाके क्या कहेंगे, इन्होंने बताया नूरुल कुरान में ऐसे तरीका बताया। तो ना मैंने बताना है ना नूरुल कुरान ने बताना है, हमारे नबी का हक है। हमारे लिए इतनी बड़ी हुज्जत है अल्लाह के रसूल की अहादीस, जहां दलील मिल गई मान ले, जहां नहीं मिली छोड़ दे। अगर मैं आपको अपना अमल बताऊं, मैंने आज जितनी भी नमाजें अभी तक पढ़ी होंगी जनाजे की, मैंने सूरह फातिहा ही पढ़ी अमूमन, क्योंकि इमाम साहब अमूमन इसी के साथ ही आगे चलते हैं ना, यानी टाइम जल्दी होता है फटाफट पढ़ लेते हैं। तो अब आपके सामने मेरे सामने हदीस आ गई तो पढ़ लेंगे, तो पढ़ लेंगे, कोई हर्ज की बात नहीं है। अब अगर इससे अलावा कोई और तरीका अगर आप किसी का देखते हैं नमाज जनाजा पढ़ाने का, तो आपके पास उसकी हुज्जत होनी चाहिए, सिंपल सी बात है, ठीक है। फिर उसके बाद आगे देखते हैं, अब ये तरीका हो गया, अब पहली तकबीर के बाद सूरह फातिहा है, ये तो हम सबको ही आती है, उसके बाद आप कोई भी सूरत पढ़ लें, छोटी सूरतों में से कोई पढ़ लें। जैसे इन्होंने इधर सूरह फातिहा लिखी, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन अर्रहमानिर रहीम मालिक यौमिद्दीन इय्याक नअबुदु व इय्याक नस्तईन इहदिनस सिरातल मुस्तकीम सिरातल लजीना अनअमता अलैहिम गैरिल मग़दूबि अलैहिम वलद्दालीन। अब आप देखिए सूरह फातिहा हम सबको आती है, तर्जमा देखिएगा, फिर इस पर एक छोटी सी बात कह के आगे चलूंगी। तमाम तारीफें अल्लाह के लिए हैं जो पालने वाला है तमाम कायनात का, नहायत रहम वाला बड़ा मेहरबान, मालिक है जजा के दिन का, हम सिर्फ तेरी ही इबादत करते हैं, सिर्फ तुझी से मदद चाहते हैं, हमें सीधी राह दिखा और सच्ची राह, इन लोगों की राह जिन पर तूने इनाम किया और इनकी राह नहीं जिन पर गजब किया गया और ना गुमराहियों का रास्ता। सूरत फातिहा नमाज में पढ़ते हैं, कुछ लोग इसको कैसे पढ़ते हैं नमाज में, तो ऑफकोर्स पढ़ते होंगे, मैयत वाले घर में 3 दिन तक कट होता है, बाज जगह 10 दिन तक भी होता है और बाज इससे कमो बेश, और जो आता है कहते हैं चलो जी दुआ करो दुआ करो, फिर क्या होता है सब हाथ उठाते हैं, और मेरा ख्याल है कि कोई भी एक उसमें से सूरह फातिहा और चारों कुल या आखिरी कुल पढ़ के मुंह पे हाथ फेरते हैं, फिर घर वाले से बात करते हैं, जिसको उर्फ़े आम में फातिहा ख्वानी कहते हैं।